रेडियो भेरी एफएम 98.6 मेगाहर्ज लाठी कोइलीमा जारी शिव महापुराण महोत्सवमा हिजो एकै दिन 30 लाख बराबरको आर्थिक संकलन अहिलेसम्म 70 लाख बराबरको आर्थिक संकलन भएको आयोजकको दावी
जिल्ला मालपोत कार्यालय सुर्खेतले अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा 44% धेरै राजस्व संकलन गर्यो झण्डै 29 करोड राजस्व संकलन भएको दावी
नेपालगंजमा एकजना प्रहरी जवान घुस लिएको आरोपमा पक्राउ 10,000 रुपियाँ बरामद
प्रधान न्यायाधीश नियुक्ति बारे अन्यलता संसदीय सुनवाई विशेष समितिको बैठक भोलिसम्मका लागि स्थगित
र नयाँ राष्ट्रिय खेलकुद नीति ल्याउने सरकारको तयारी
हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा सुर्खेतको वीरेन्द्रनगर 9 लाटीकोइलीमा जारी शिव महापुराण महोत्सवमा हिजो एकै दिन करिब 30 लाख बराबरको आर्थिक संकलन भएको छ हिजो 24 लाख नगद र 6 लाख बराबरको जग्गा प्राप्त भएको आयोजकले जनाएको छ वीरेन्द्रनगर लाटीकोइलीका कुमार बहादुर कोइराला विनोद कोइराला र निर्मर कोइरालाले संयुक्त रूपमा 1,51,111 रूपियाँ दिनुभएको छ यस्तै लाटीकोइलीकै लक्ष्मी कोइराला तथा नारायण कोइरालाले 1,01,111 रूपियाँ दान गर्नुभएको हो यस्तै बालकृष्ण श्रेष्ठले 1,26,000 श्यामकृष्ण श्रेष्ठले 1,05,555 एकदेव गिरीले 1,10,011 गोविन्ददेव गिरीले गोविन्दराज गिरीले 1,01,155 दिनुभएको छ सोमबहादुर जीसीले 1,25,505 चन्द्रबहादुर श्रेष्ठले 1,05,655 सुन्दर कुमार पन्थले 1,11,113 बालकुमारी श्रेष्ठले 1,00,000 रूपियाँ दान गर्नुभएको छ यस्तै हिजो नै कमल गुप्ताले 6 लाख बराबरको जग्गा दान गर्नुभएको छ अहिलेसम्म 70 लाख रूपियाँ बराबरको आर्थिक संकलन भएको आयोजकको भनाइरहेको छ ऐतिहासिक शिव मन्दिरलाई प्रदेशकै समृद्ध र स्मार्ट बनाउनका लागि आर्थिक संकलन गर्न महोत्सवको आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष ध्रुव कुमार श्रेष्ठले बताउनु भएको छ महोत्सवको संकल्पकर्ता गोविन्द शरण महाराज रहनु भएको छ भने नारायण नेउपाने कथा वाचन गरिरहनु भएको छ
जिल्ला मालपोत कार्यालय सुर्खेतले अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा 44% बढी राजस्व उठाएको छ जिल्ला मालपोत कार्यालय सुर्खेतले 28,54,51,651 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ कार्यालयले जग्गा रजिस्ट्रेशनबाट 11 करोड राजस्व संकलन उठाउने लक्ष्य राखेकोमा 27,87,44,000 रुपियाँ बराबरको राजस्व संकलन गरिएको अधिकृत कृष्ण प्रसाद पोखरेलले बताउनुभयो जग्गा राजीनामा अंशबन्डा सत्तापट्टा छोटपत्र लगायतकोबाट राजस्व संकलन भएको उहाँले बताउनु भएको छ मालपोत अधिकृत पोखरेलका अनुसार सबैभन्दा बढी जग्गा राजीनामाबाट 23,34,00,000 राजस्व संकलन भएको बताउनुभयो यस्तै धितो बन्दकबाट 2 करोड नाताभित्रको बकसपत्र पारितबाट 1,17,00,000 राजस्व संकलन भएको बताउनु भएको छ सुर्खेत राजधानी तोकिएसँगै 30 प्रतिको आकर्षण बढेकाले राजस्व संकलन लक्ष्यभन्दा बढी उठेको उहाँको भनाइ छ गत वर्षभन्दा 25% जग्गाको मूल्याङ्कन बढ्नु र बैंकिङ सेवामा ऋण प्रवाह हुनुले पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उहाँले बताउनुभयो
सुर्खेतमा आर्थिक वर्ष 2074-75 7 खानेपानी आयोजनाको काम पूरा भएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले जनाएको छ केही वर्ष अघिदेखि निर्माण कार्य शुरू भएका जिल्लाका विभिन्न क्षेत्रमा रहेका 7 खानेपानी आयोजना सम्पन्न भएका हुन् कार्यालय प्रमुख आवेद हुसैनले मिहेलकुना हरे बडीचौर लगायतका स्थानमा खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिनुभएको छ खानेपानी तथा ढल निकास विभाग र क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेत निकेतले गरेको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उहाँले हरेक खानेपानी आयोजनाबाट 936 घर परिवार लाभान्वित भएको जानकारी दिनुभयो।
नेपाली कंग्रेसले आज सरकार विरूद्ध देशव्यापी सड़क आन्दोलन गर्ने भएको छ। नेपाली कंग्रेसले सबै जिल्ला सदरमुकामहरूमा सरकार विरूद्ध प्रदर्शन गर्ने निर्णय अनुसार सुर्खेतमा पनि विरोध प्रदर्शन गर्न लागेको नेपाली कंग्रेस सुर्खेतले जनाएको छ। केन्द्र सरकार र प्रदेश सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै कंग्रेसले देशभर विरोध प्रदर्शन गर्न लागेको हो। सुर्खेतको वीरेन्द्रनगरमा आज दिउँसो 1 बजे स्थानीय मंगलगढ़ी चोकबाट रयाली सहित प्रदर्शन गरिने कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो। विरोध कार्यक्रमलाई व्यवस्थित गर्नका लागि 3 उपसमिति समेत यसअघि नै गठन गरिसकेको छ। कंग्रेस सुर्खेतले गोपाल कृष्ण गिरीको संयोजकतामा रयाली व्यवस्थापन उपसमिति गठन गरेको छ। यस्तै तरूण दलको संयोजकतामा प्लेकार्ड झण्डा स्वयंसेवक व्यवस्थापन र नेभी सिंहको संयोजकतामा मञ्च व्यवस्थापन उपसमिति गठन गरेको छ।
आज साउन 15 नेपालीहरूले आज खीर खाएर साउन 15 मनाउँदैछन्। असार 15 दही चिउरा भोजन गर्दै रोपाई गरेका रोपाहार तथा सहयोगीहरूले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन 15 खीर खाने गर्दछन्। वर्षाको झरीमा बिझेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने गरिएको धार्मिक मान्यता रहेको छ। परापूर्व कालदेखि नै पुर्खाहरूले मौसम अनुसार श्रम वर्षाको झरीमा भिजेकोले शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन रहेको छ। साउन महिनाभर पाएक पर्ने दिनमा खीर खाने चलन बसे पनि साउन 15 भने विशेष दिन मान्ने गरिएको छ।
पछिल्लो समय सुर्खेत सहित विभिन्न जिल्लामा बलात्कार र बलात्कारपछि हत्याका घटना बढेपछि यसबारे चिया चौतारादेखि संसदमा समेत चर्चा बढेको छ। आम नागरिकदेखि जनप्रतिनिधिले पनि यस्ता अपराधिक घटना रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। कतिपयले त यस्ता अपराधीलाई घटनामा अपराधिक घटनाका दोषीलाई मृत्युदण्डको सजायसम्म हुनुपर्ने माग समेत गरेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही नागरिकलाई बलात्कारका घटना रोक्न के गर्नु पर्ला भनी सोधेका छौ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
विशेष गरेर त सबभन्दा पहिला हामीले देशको संविधानमा नै कानुन बलियो बनाउनु पर्यो होइन। यस्ता बलात्कारीहरूलाई कडाभन्दा कडा सजायहरू दिने, विदेशी देशहरूमा जस्तै अफ्रिकन मुलुकहरूमा जस्तै फाँसीकै सजाय नै दिनुपर्छ यसको समस्यालाई न्यूनीकरण गर्नको लागि। त्यसपछि जनचेतना फैलाउने कार्यक्रमहरू गर्ने, बालबालिकालाई सबभन्दा शिक्षाबाट वञ्चित नराख्ने, उनीहरूलाई यस्ता सन्देशमूलक कार्यक्रमहरूमा पठाउने, सहभागीहरू गराउने, विभिन्न किसिमका सचेतनामूलक कार्यहरूमा उनीहरूलाई संलग्न गराउने, यी समस्याहरूलाई न्यूनीकरण गर्न हामीले सुरु घर परिवारबाटै गर्नुपर्छ।
विशेष गरी यो पछिल्लो समयमा बलात्कारको जुन केसहरू बढ्दो क्रममा भइरहेछ, यो चाहिँ विशेष गरी यो बुवा आमाको अथवा चाहिँ आफ्नो अभिभावकहरूको निगरानीमा नरहनु र साथीहरूको लैलैमा लागेर जहाँ तै जानु र हामीले जुन विद्यालयमा बालबालिकाले पाउने अधिकार जुन छ त्यो सम्म बालबालिकाले प्रयोग नगर्नु, यसमा विशेष गरी चाहिँ जुन नियम कानुन बनाउने राज्यले नियम कानुन नीति नियमहरू बनाइरहेछ यसमा चाहिँ कडाइका साथ अलि यो प्रयोग पनि गरिदिनु पर्ने। नियम बनाउने मात्र भयो, यो प्रयोग खासै भएको देखिँदैन, यसमा चाहिँ कडाइका साथ नियम पनि कानुन पनि लगाउनु पर्ने देखिन्छ।
अनि बाबा आमाले अब ख्याल गर्नु पर्यो बच्चा बच्चीको, अनि अब दिदी दाई जो ऊ भए पनि ख्याल गर्नु पर्यो बाबा आमाले पनि, अनि अब त्यस्तो गर्नेलाई अब कारवाही पनि गर्नु पर्यो। कमजोरी भए होइन अब कानुन पनि अब अलिक कडा गर्नु पर्यो, अनि उनीहरूले पनि त्यस्तै गर्छन् कि, उनीहरूले पनि त्यस्तै गर्छन्, अब तिनीहरूलाई पनि अब कडा गर्नु पर्यो।
अब त्यस्तो बलात्कारीहरूलाई कडा कानुनहरू जस्तो कुरा बनाउने, अनि घर आम्बाले पनि रेखदेख गर्ने र अनि त्यो पढाइ शिक्षा दिएको त्यो लापरवाही कमीले पनि अलि हुन्छ नि त बिगडतिर त्यो नपरेको जस्तो, त्यो पनि आजभोलि कस्तो भएको छ भने चाहिँ केटीहरूको त्यो लवाइ खवाइमा पनि परिवर्तन पर्ने कुरा हो क्या, त्यो भएर अलि कानुनले पनि त्यस्तै हेर्नुपर्ने र त्यही भन्न चाहन्छु म।
सरकारले अलि कडा कारवाही गर्ने होइन, लुकाउने छिपाउने काम नगरौँ होइन, खुल्ला देखाउँ होइन, त्यसलाई लुकाएर भन्दा पनि अब हामीले जति हुन्छ अगाडि बढाउनु पर्छ त्यसको लागि होइन, जति लुगा छिपायो भने त्यसैमा ऊ हुन्छ फेरि होइन, अगाडि बढाएपछि त अलि खोज कार्य हुन्छ नि त्यो लुगाउने मान्छे, कडा कारवाही गर्नु पर्यो।
हामीसँग छिमेक छोरीफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तप तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले लाटीकोइलीमा जारी शिव महापुराण महोत्सवमा हिजो एकै दिन 30 लाख बराबरको आर्थिक संकलन, अहिलेसम्म 70 लाख बराबरको आर्थिक संकलन भएको आयोजकको दावी। जिल्ला बालपोत कार्यालय सुर्खेतले अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा 44% धेरै राजस्व संकलन गर्यो, झण्डै 29.5 करोड़ राजस्व संकलन गर्न सफल लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले नेपालगंजमा एकजना प्रहरी जवानलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले अस्थायी प्रहरी पोस्ट नेपालगंजमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई 10,000 घुस सहित रंगे हात पक्राउ गरेको हो। प्रहरी जवान नेपालीले भारतबाट घरायसी सामान ओसार पसार गर्न सजिलो बनाइदिने र कुखुरा तस्करीमा उच्च सेटिङ मिलाएर बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा नेपालीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा 13 वर्षीय एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। सीआईबी प्रमुख डीआईजी नारायण सिंह खड्काले डीएसपी अंकुर जीसीको नेतृत्वमा रहेको 3 सदस्यीय टोलीले हिजो कञ्चनपुर पुगेर काम थालिएको बताउनु भएको छ। टोलीले स्थानीय प्रहरीलाई अनुसन्धानमा समन्वय र सहयोग गर्न पनि भनेको छ। यसैबीच किशोरीका आफन्तले सब बुझेका छन्। यसअघि दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई राहत नदिएसम्म सब नबुझ्ने भन्दै स्थानीयवासीले विरोध गरेका थिए। भीमदत्त नगर तीनका निर्मला पन्तको शव गत शुक्रबार उखुबारीमा भेटिएको थियो। प्रतिनिधि सभा बैठकमा पनि सांसदहरूले पन्तको बलात्कार र हत्यामा संलग्नलाई कार्यवाही गर्न सरकारसँग माग गरेका छन्।
दाङको देउखुरीमा रहेको लमही अस्पतालमा 15 दिनदेखि एक्सरे एम्बुलेन्स र सब वाहन सेवा बन्द हुँदा समस्या भएको छ। अस्पतालमा नागरिकको अत्यावश्यक सेवाको रूपमा रहेको एम्बुलेन्स एक्सरे र सब वाहन सेवा अवरूद्ध हुँदा सेवाग्राही शास्ति खेप्न बाध्य भएका छन्। गएको असार 32 गते पूर्व जानकारी र कर्मचारीको व्यवस्थापन बिना तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशमा अस्पतालमा करारमा रहेका 9 जना कर्मचारीलाई एकैचोटि अवकाश दिएपछि लमही अस्पतालमा कर्मचारीको अभाव 3 वटै सेवा बन्द भएको छ। अस्पतालमा आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विमलेश कुमार गुप्ताले बताउनुभयो। करारमा रहेका कर्मचारीले छोड्नु परेमा वा हटाउनु पर्ने अवस्था आएमा 15 दिनभित्र जानकारी गराउनु पर्ने करार सम्झौता भए पनि आफूहरूलाई जानकारी बिना नै करार अवधि सकिएको पत्र थमाएको उहाँले बताउनुभयो।
4 महिनामा देशभर विपदका घटनामा परे 455 जनाको ज्यान गएको छ। गृह मन्त्रालयले वैशाख 1 गतेदेखि साउन 12 गतेसम्म विभिन्न प्रकृतिका विपदमा परेर उनीहरूको ज्यान गएको जनाएको छ। मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यो अवधिमा डुबेर 272 पहिरोमा परि 43 जनाको ज्यान गएको छ। यस्तै चट्याङ लागेर 40, लेक लागेर 12, डुंगा आगलागीबाट 10, बाढ़ीबाट 28 जनाको मृत्यु भएको उहाँले बताउनुभयो। मृत्यु हुनेमा 309 पुरूष रहेका छन् भने 146 जना महिला रहेका छन्। यस्तै विपदका घटनामा परि 72 जना बेपत्ता भएका छन् भने 2230 जना घाइते भएका छन्। 3775 घर प्रभावित भएका छन् भने 201 गुठमा क्षति पुगेको गृह मन्त्रालयको तथ्याङ्क रहेको छ। यस वर्ष विपदबाट मात्र 1,94,84,18,000 बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ। गत वर्ष विपदमा परि देशभर 597 जनाको ज्यान गएको थियो, जसमा 357 पुरूष र 240 जना महिला रहेका थिए।
जिल्ला अदालत कालीकोटले जिल्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका घटनाहरू हुने गरेको जनाइएको छ। आर्थिक वर्ष 74-75 फैसला भएका 96 मुद्दामा 22 मुद्दा सम्बन्ध विच्छेदका रहेका जनाइएको छ। अदालतमा अघिल्लो वर्षको जिम्मेवारी सरी आएका 62 मुद्दा र नयाँ दर्ता भएका 109 गरी 171 मुद्दामा 96 मुद्दाको टुङ्गो लागेको अदालतका श्रेष्ठदार शोभाकर खरेलले बताउनुभयो। नयाँ र पुराना गरी 75 मुद्दा फैसला हुन बाँकी रहेका छन्। सानै उमेरमा विवाह गर्ने र पछि घर परिवारसँगै आपसमा विवाद हुँदा अलग बस्नका लागि अदालतमा आएर सम्बन्ध विच्छेदको निवेदन दिने घटना बढेको श्रेष्ठदार खरेलको भनाइ छ।
नेपालको सबैभन्दा कान्छो निकुञ्ज बाँकी राष्ट्रिय निकुञ्जमा सामुदायिक साझेदारीबाट बाघ संरक्षण पहल थालिएको छ। निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बाघ संरक्षणका लागि भनेर स्थापना गरिएको निकुञ्जमा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको गणले समुदायसँगको साझेदारीमा बाघ संरक्षण कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। अधिकृत भण्डारीले 550 वर्ग किलोमिटर क्षेत्रफलको बाँकै निकुञ्ज बाघको सुरक्षित बासस्थान बन्दै गइरहेको छ। निकुञ्जले वन्यजन्तुलाई आवश्यक आहारको संरक्षणदेखि तारजालीसम्मका व्यवस्थापनका काम गरिरहेको भन्दै उहाँले घाँसे मैदानको व्यवस्थापन र पानी पोखरी निर्माणमा जोड़ दिएको बताउनु भएको छ। 8 वर्ष अघि स्थापना भएको निकुञ्जमा बाघ सुहाउँदो बासस्थानसँगै 10-20 हेक्टरसम्मका आधा दर्जन घाँसे मैदान र झण्डै 25 ठाउँमा पानी पोखरी निर्माण गरिसकिएको उहाँको भनाइ रहेको छ। यसले सुखायाममा पनि पानी र हरियो घाँस प्राप्त हुँदा बाघका आहारा प्रजातिका वन्यजन्तुका लागि सहज अवस्था बन्ने गरेको छ।
हामीसँग खेल खबरसँगै विदेशको खबर पनि बाँकी नै छ। अहिलेलाई भनियो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। संसदीय सुनाई विशेष समितिले प्रधान न्यायाधीशमा प्रस्तावित दीपक राज जोशीको नाम टुङ्गो लगाउन नसक्दा यसबारे अन्यलता बढ़ेको छ। संसदीय सुनाई विशेष समितिले हिजो यसबारे निर्णय गर्ने भने पनि कुनै निर्णय नगरी भोलिसम्मका लागि बैठक स्थगित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई पनि साथमा लिएर निर्णय गर्ने भन्दै बैठक स्थगित गरिएको समितिका सदस्यको दावी छ। सामान्यतया सुनाई सकिए लगत्तै निर्णय गर्ने चलन भए पनि जोशीको सुनाई सकिएको 5 दिन हुँदा पनि निर्णय हुन सकेको छैन। सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशलाई नै प्रधान न्यायाधीश बनाइने चलन अनुसार संवैधानिक परिषदले जोशीलाई प्रधान न्यायाधीशमा सिफारिश गरी सुनाई विशेष समिति पठाएको हो। जोशीको पहिलाका निर्णय र एसएलसीको प्रमाणपत्रका विषयमा गम्भीर छानबिन भइरहेकाले ढिलाइ भएको केही सदस्यहरूले बताएका छन्।
7 नम्बर प्रदेशसभा बैठकले प्रदेशको राजधानी तोक्न र नाम राख्न सुझाव समिति बनाएको छ। सभाले नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा 5 सदस्यीय विशेष सुझाव समिति गठन गरेको हो। विशेष सुझाव समितिलाई यही साउन 21 भित्र सुझाव पेश गर्न भनिएको छ। सुझाव समितिमा बलदेव रेबुङे, चुन कुमारी चौधरी, प्रेम प्रकाश भट्ट, श्यामलाल राणा थारू रहनु भएको छ। 2 महिना अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर 7 को नाम र राजधानी तोक्न प्रदेशसभा सचिवालयमा छलफलको लागि प्रस्ताव दर्ता गराएको थियो। प्रदेशको नामाकरणमा सदस्यहरूबीच विवाद नभए पनि स्थायी राजधानीको विषयमा कुरा मिल्न सकेको छैन। सांसदहरू खप्तड वा सेती महाकाली मध्ये एउटा नाममा सहमति नजिक पुगे पनि स्थायी राजधानीका विषयमा भने सत्तारूढ दलकै सदस्यहरूबीच कुरा मिल्न सकेको छैन। केही सांसदहरू दिपायलमा प्रदेशको राजधानी हुनुपर्ने अडानमा रहेका छन् भने केहीले तराईमै हुनुपर्ने बताएका छन्। उनीहरूले प्रदेशसभाको संख्याका आधारमा अत्तरिया आसपासको क्षेत्रलाई स्थायी राजधानी बनाउनु पर्ने तर्क पनि गरेका छन्।
भेरी खबरमा अब लागौं केही विदेशको खबरतर्फ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना कुनै पूर्व शर्त र जुनसुकै बेला भेटवार्ताका लागि इरानी नेताहरूलाई प्रस्ताव गर्नुभएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति हसन रूहानीले एक अर्कालाई चेतावनी दिएपछि ट्रम्पले मिलमिलापको कुरा गर्नुभएको हो। गत मेमा अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय प्रमाणीकरण सम्झौताबाट अलग भएको थियो। सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएपछि इरानले आफ्नो प्रमाणीकरण गतिविधि नियन्त्रणमा गरेको थियो। इरानसँग सम्झौता हस्ताक्षर गरेको ब्रिटेन, फ्रान्स, चीन र रूस र जर्मनीको विरोधको बावजुद वाशिङटनले केही दिनभित्र तेहरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ।
मध्य भियतनाममा एक सड़क दुर्घटनामा एकै परिवारका 14 व्यक्तिले ज्यान गुमाएका छन्। दुलै लिन हिँडेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा दुलासहित एकै परिवारका 14 सदस्यको मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा छानबिन शुरू गरेको स्थानीय प्रहरीले जनाएको छ। गत वर्ष भियतनाममा सड़क दुर्घटनामा परि करिब 8,200 जनाले ज्यान गुमाएका थिए।
भेरी खबरको अन्तिममा लागौं। अब केही खेल खबरतर्फ। एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका 5 खेलाडी र टीमका व्यवस्थापकलाई मापेस गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई 72 घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। 5 खेलाडीहरू विमल घरती मगर, अञ्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर, छिरिङ शेर्पा तथा व्यवस्थापक बाबु काजी बस्नेतसँग लिएको मौखिक जवाबचित्त नबुझेकाले 72 घण्टा भित्र लिखित जवाब दिन निर्देशन दिएको एन्फाका प्रवक्ता किरण राईले बताउनुभयो। खेलाडीहरूले गत शुक्रबार राति डिस्को बारमा गएर मादक पदार्थ सेवन गरी हो हल्ला गरेको सूचना सार्वजनिक भएपछि एन्फाले स्पष्टीकरण सोधेको हो।
र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति 2067 परिमार्जनको तयारी थालेको छ। मन्त्रालयले गत जेठमा सहसचिव अरप्रसाद नेउपाने संयोजकत्वमा खेलकुद नीति परिमार्जन समिति गठन गरेको छ। समितिले परिवर्तित सन्दर्भमा खेलकुद नीति 2067 परिमार्जन गर्नुपर्ने विषय निर्क्यौल गरी मस्यौदा बनाएर विभिन्न चरणमा सरकारवालासँग छलफल समेत गरेको छ। समितिले गएको असार 15 गते विराटनगर र 26 गते नेपालगंजमा क्षेत्रीय खेलकुद संघ, जिल्ला खेलकुद संघ, प्याप्सन एन प्याप्सन, खेलाड़ी प्रशिक्षक र सरकारवालासँग नीति परिमार्जन सम्बन्धी छलफल गरेको छ। छलफलबाट आएको सुझावलाई परिमार्जित नीतिमा समेटिने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको फेरि खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लाठी कोइलीमा जारी शिव महापुराण महोत्सवमा हिजो एकै दिन 30 लाख बराबरको आर्थिक संकलन, अहिलेसम्म 70 लाख बराबरको आर्थिक संकलन भएको आयोजकको दावी।
जिल्ला मालपुत कार्यालय सुर्खेतले अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा 44% धेरै राजस्व संकलन गर्यो, झण्डै 29 करोड़ राजस्व संकलन गर्न सफल।
नेपालगंजमा एकजना प्रहरी जवान घुस लिएको आरोपमा पक्राउ, 10,000 रुपियाँ बरामद।
प्रधान न्यायाधीश नियुक्तिबारे अन्यल संसदीय सुनवाई विशेष समितिको बैठक भोलिसम्मका लागि स्थगित।
र नयाँ राष्ट्रिय खेलकुद नीति ल्याउने सरकारको तयारी।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौ। नमस्ते।